مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں سید اسفر امام اور انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، اقوام متحدہ کی جنرل اسمبلی کا 74واں اجلاس ان دنوں نیو یارک میں جاری ہے۔ رکن ملکوں کے سربراہان امریکہ آئے ہوئے ہیں اور اپنی اپنی باری پر اپنی اپنی پسند کے موضوع پر اظہار خیال کر رہے ہیں۔ پاکستان کے وزیر اعظم عمران خان بھی جنرل اسمبلی سے خطاب کریں گے۔ ہم آج کے پروگرام میں ماہرین سے گفتگو کریں گے اور یہ جاننے کی کوشش کریں گے کہ 75 سال سے قائم اقوام متحدہ کیا اپنے مقاصد میں کامیاب ہے۔ اس کے سیاسی کردار پر بہت سے لوگ انگلیاں اٹھاتے ہیں، کیا اس پر تنقید میں وزن ہے؟ دنیا بھر میں مظلوم لوگوں کی مدد کے لیے اس کی کوششیں کس حد تک برابر ہیں؟ یہ تنظیم دوسری جنگ عظیم کے بعد اگلی جنگوں کو روکنے کے لیے قائم کی گئی تھی، کیا اس سلسلے میں کامیابی پر تحسین نہیں کرنی چاہیے؟ وہ کون سے مسائل ہیں جنہیں اقوام متحدہ حل نہیں کر پائی، اور ایسا کیوں لگتا ہے کہ کئی معاملات میں وہ بے بس ہے؟ کیا اس تنظیم اور سلامتی کونسل کی موجودہ صورتحال کو برقرار رکھنا چاہیے یا ان میں تبدیلیوں کی ضرورت ہے؟ ہم آج جن ماہرین سے تجزیہ کاروں سے گفتگو کریں گے، میں ان کا پہلے تعارف کرا دیتا ہوں۔ ڈاکٹر ہما بقائی آئی بی ایم اے سوشل سائنسز اینڈ لبرل آرٹس کی استاد ہیں۔ سلمان یونس نیو یارک کے وکیل ہیں اور امریکہ میں بھارتی وزیر اعظم کے خلاف حال ہی میں کشمیر سے متعلق جو مقدمہ قائم کیا گیا ہے اس کے وکلا کی ٹیم میں شامل ہیں۔ شاہد امین پاکستان کے سابق سفیر ہیں۔ ثقلین امام لندن میں مقیم سینئر پاکستانی صحافی اور تجزیہ کار ہیں، اور عاصم اللہ بخش لاہور میں رہتے ہیں، ممتاز کالم نگار اور تجزیہ کار ہیں۔ سب سے پہلے ڈاکٹر ہما بقائی سے گفتگو کریں گے۔ بہت شکریہ ڈاکٹر صاحبہ۔ اقوام متحدہ اس لیے قائم کی گئی تھی کہ دوسری جنگ عظیم اس وقت ختم ہوئی تھی کہ تیسری جنگ عظیم نہ ہو سکے، اس لحاظ سے تو ظاہر ہے یہ کامیاب ہے، لیکن اس کا جو حجم جتنا ہو گیا ہے، پھیل گیا ہے، اور اس سے جو توقعات وابستہ کر لی گئی ہیں اور جتنے مسائل دنیا میں اس وقت موجود ہیں، آپ کیا تبصرہ کریں گی اس کے اوپر کہ کیا ہم اسے ایک کامیاب تنظیم سمجھیں یا اس میں یا یہ اپنے مقاصد میں کامیاب نہیں ہو سکی؟
دیکھیے، جہاں تک ہیومینیٹیرین کرائسس کے حوالے سے صورتحال تھی، یہاں یونائٹیڈ نیشنز کا کردار تھا ایلیویٹ کرنا مزری کو، مطلب جو مزری ایریاز تھے، چاہے وہ ایشوز آف اسسٹنس ہو یا ایشوز آف ریفیوجیز ہو یا ایشوز آف پوسٹ کانفلکٹ ریجنز ہو، وہاں میرے خیال ہے کہ یونائٹیڈ نیشنز کا کردار قابل قدر ہے۔ لیکن یونائٹیڈ نیشنز نے اس وقت کی جو ایک پیراڈائم کریٹ ہوا ویٹو پاور کا، جس نے کولڈ وار کے زمانے میں یونائٹیڈ نیشنز کو، اگر میں یہ لفظ استعمال کروں، امپورٹنٹ رکھا، یا میجر جو جسے کہتے ہیں نا کہ جو سٹار کانفلکٹ تھے ان کو ریزالو کرنے سے روکے رکھا۔ اس کے بعد جب یونیلیٹرلزم دنیا نے دیکھا یا یونیپولیرٹی دنیا میں دیکھی، تو یونائٹیڈ نیشنز میں عراق انویژن نہیں ہو روک سکا، کوئلیشن آف دا ولنگ بنا، اور پھر آپ نے دیکھا کہ مڈل ایسٹ کا جو حال ہے اس کو وقت تک نہیں سنبھل پایا۔ اگر آج ایک بار پھر بازوں کا خیال ہے کہ شاید دوسری کولڈ وار دوسرے طریقے سے انفولڈ ہو رہی ہے، تو ایک بار پھر آپ یونائٹیڈ نیشنز کو بالکل جسے کہتے ہیں نا کہ کمزور دیکھتے ہیں، چاہے وہ پیلسٹائن کا ایشو ہو، چاہے وہ کشمیر کی صورت حال ہو، چاہے وہ روہنگیا کا استحصال ہو۔ تو جہاں پر پاور ایکویشنز ایسی ہوتی ہیں جس کے لیے اس کو کریٹ کیا گیا تھا، وہاں ان پاور ایکویشنز کو ریزالو کرنے کے لیے یونائٹیڈ نیشنز آج بھی سب سے کمزور نظر آتا ہے۔ پہلے بہت بات فنڈنگ کی تھی، یونائٹیڈ اسٹیٹس فنڈ کرتا ہے، اور آپ نے دیکھا کہ بش کی پریزیڈنشپ میں کس قسم کا رویہ تھا یونائٹیڈ نیشنز کی طرف، جو سلیکٹو آف انٹرنیشنل آرگنائزیشن ہوتا ہے ریئل اسٹیٹ کا، اس سے زیادہ کبھی واضح نہیں ہوا، اور ایک بار پھر آپ کے فنڈر ٹرمپ آپ تقریباً وہی صورتحال انفولڈ ہوتے دیکھیں۔ حالانکہ اگر آپ فنڈنگ پیراڈائمس کو دیکھیں تو شاید اب چائنا یونائٹیڈ نیشن کی فنڈنگ میں اہم کردار ادا کر رہے ہیں، لیکن ابھی بھی جو ریئل پاور ایکویشن ہیں وہاں ہمیں یونائٹیڈ نیشن تقریباً بے بس نظر آتا ہے۔ تو میں بہت دفعہ سوچتی ہوں کہ تم کی احتجاج اور مذمت سے آگے کیا۔
اچھا، ایک 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 ہمیں ایسا احساس ہوتا ہے اقوام متحدہ کو دیکھ کر اور اس کی پالیسیز دیکھ کر کہ یہ سیکولر اور لبرلزم اور سرمایہ دارانہ نظام کی جو ممالک ہیں یا جو آئیڈیالوجی ہے اس کی طرف اس کا رجحان ہے. مطلب یہ غلط چیز شاید نہیں ہے, لیکن چونکہ دنیا میں کئی طرح کے نظام والے ممالک ہیں, یعنی کمیونزم رہا ہے, ابھی بھی ظاہر چین کا اس طرف رجحان ہے, اور بھی کئی ملک ہیں, ظاہر کچھ ملکوں میں اسلامی بادشاہت ہے جیسے بھی ہے, لیکن اقوام متحدہ کی ایک سمت معین ہے, تو اور ایسا لگتا ہے جیسے مغربی ممالک کی طرف اس کا جھکاؤ ہے. تو کیا یہ تاثر درست ہے یا ایک عالمی ادارے کو کسی طرف جھکاؤ نہیں ہونا چاہیے؟
مغربی ممالک کی طرف جھکاؤ شاید ضروری ہے, کیونکہ کنسپٹ ہی مغربی ممالک کا تھا. اگر ہم ہسٹری میں چلے جائیں تو ویکٹورین کانسیپٹ کی طرف کے بعد بنی, پھر یونائیٹڈ نیشن بنی, لیکن جو گلوبل لیڈرشپ کا بیڑا اٹھایا تھا اس ویسٹرن ورلڈ میں اور گلوبل لیڈرشپ کے بیڑے کے طور پر یونائیٹڈ نیشن کو بنایا تھا, تو پھر بہت سارے ممالک یونائیٹڈ نیشن کی طرف دیکھتے تھے نا. شاید کشمیر بھی دیکھتا تھا, شاید کشمیر ابھی بھی دیکھ رہا ہے, اور شاید پیلسٹائن بھی دیکھ رہا ہے. اور وہاں ہم دیکھتے ہیں کہ مطلب وہ جو دنیا کے زبردست وائلیٹرز ہیں اب یونائیٹڈ نیشنز کے ریزولوشن, وہ انڈیا اور اسرائیل ہیں. اور آپ نے اور جو اس وقت کشمیر کا اتنا ہاٹ ایشو ہے, مجھے اور آپ کو پتا ہے کہ یہ مینڈیٹری ریزولوشن پاس ہوئی تھی, اور اس وقت مودی ویلکم بھی ہیں, مودی ول آلسو ایڈریس دی یونائیٹڈ نیشن. میں آپ سے کہتی ہوں کہ شاید تھوڑے بہت ہونے چاہیے تھے, وہ بھی نہیں ہے. مذمت سے آگے تو بڑھ ہی نہیں پاتا, اور جو مذمت کرتا ہے تو ہم او آئی سی کو پیپر ٹائگر کہتے ہیں. علاوہ اس کے کہ یونائیٹڈ نیشن نے ایلیمینیشن آف ہیومن سفرنگ پہ بہت کام کیا ہے, لیکن جو ایکچوئل ریزولوشن آف کانفلکٹ تھا وہاں, یا تو کانفلکٹ مینجمنٹ کی بھی دیکھتی ہے نا, کانفلکٹ مینجمنٹ ہے نا ریزولوشن آف کانفلکٹ ہے, اور تو پھر منصفی کا کردار تو سب کے بہت ہی دور چلا گیا.
اچھا, ہم نے دیکھا ہے کہ میں نے پاکستان کی یونیورسٹیز میں بھی دیکھا ہے اور دنیا بھر میں بھی ایسا ہوا کہ ماڈل یونائیٹڈ نیشنز یونیورسٹیز اس کے ایونٹس کرواتی ہیں, اس میں مختلف اسکولوں کالجوں کے یونیورسٹیز کے بچے آتے ہیں اور وہ کسی نہ کسی ملک کو ریپرزینٹ کرتے ہیں. آپ سمجھتی ہیں یہ کتنے مفید ہے یہ چیز, اور کیا اس سے مستقبل کی لیڈرشپ کو فائدہ ہوتا ہے؟ اور دوسری بات یہ کہ کیا اقوام متحدہ کی لیڈرشپ ہے بھی ایسی کہ اس کو ماڈل بنایا جائے؟
دیکھیے, مودی یونائٹڈ نیشن ایسی جیسی ہماری سوسائٹی ہے اس میں تو بہت ہی ضروری ہے, کیونکہ میرا خیال ہے کہ ہم یگسٹ کنٹری ان دا ورلڈ ہیں, ہمارے بچے کل لیڈرشپ رول میں ایمرج ہونے والے. جس ادارے سے میں بچے دیکھوں اس میں میرا خیال ہے کراچی کا سب سے بڑا ماڈل یو این ہوتا ہے, ہمارے بچے یونائٹڈ نیشن سے بھی جاتے ہیں, تو ظاہر ہے کہ یہ بچے گروم بھی ہو رہے ہیں اور ان کا ایکسپوجر بھی ہو رہا ہے, اور جب یہ چیزیں پڑھتے ہیں تو پھر یہ میرے اور آپ کے پاس آ کے بہت واضح طور سے اشارہ کرتے ہیں ان کمیوں کی اور کوتاہیوں کی جو یو این کی فنکشننگ میں دیکھتے ہیں. تو میرا خیال ہے کہ یہ پیراڈائم تو انتہائی امپورٹنٹ ہے, بیکاز یہی وہ نیو لیڈرشپ ہے جو ہمیں انوویشن دے گی, جو ہمیں جسے ہم کہتے ہیں جو بند کری ہے اس کا راستہ کھولے گی, کیونکہ یونائٹڈ نیشن ہے. یہ نیشن تو ختم ہو گئی تھی سیکنڈ ورلڈ وار کے بعد, لیکن جس دنیا میں ہم رہتے ہیں وہ ایبسنس آف, مطلب جس امن کو ہم جانتے ہیں, جس امن کو میں اور آپ جیتے ہیں, وہ امن ہے ایبسنس آف وار. اور ہم ورلڈ وار سے یا آل آؤٹ وار سے تو بچ گئے اس لیے کہ بیلنس آف پاور نہیں ہے, بیلنس آف ٹیرر ہے. ہمیں آل آؤٹ وار سے اس لیے آج ہم پہنچتا ہے کیونکہ ہم سب مطلب پورا پلانٹ ہی تباہ ہو جائے گا اگر آل آؤٹ وار ہو. لیکن جو چھوٹی چھوٹی جنگیں ہیں جو انسانیت کا استحصال ہے, دیکھیے ورلڈ وار ٹو کے بعد جو انسانیت کا استحصال ہوا تھا نا, جو افواج ہوئی تھی, جو نقصان ہوا انسانیت کا, اس لیے بنایا گیا تھا یونائیٹڈ نیشن. آج کا انسانیت کا نقصان اسی طرح یا تیزی سے نہیں ہو رہا.
جی, اب مستقبل کیا دیکھتی ہیں؟ کیا اقوام متحدہ کا مستقبل ہے؟ کیا اسی صورت میں برقرار رہے گی یا اس میں کچھ تبدیلیوں کی ضرورت ہے؟
دیکھیے, یونائیٹڈ نیشن میں میں بہت امیڈیٹ تبدیلی تو اس لیے دیکھتی ہوں کہ میں امیڈیٹلی گلوبل لیڈرشپ میں تبدیلی نہیں دیکھتی. اگر بیلنس آف پاور کی دنیا میں واپس آتا ہے تو بھی یونائیٹڈ نیشن جو پاور کے تحت بیلنس آف پاور میں پھنس جائے گا. بہت پہلے جو بحث ہوئی تھی, میرا خیال ہے یہ بحث دوبارہ کرنی چاہیے کہ کیا یونائٹڈ نیشن کی اسٹرکچرنگ کی ضرورت ہے, کیا ہمیں سی वीटो पावर किसके पास है, सिक्योरिटी काउंसिल का कॉन्स्ट्रक्ट क्या है, क्या हमें यूनाइटेड नेशन के कॉन्सेप्ट को, उसके काम करने के तरीके को, उसकी अभूत को रिविजिट करने की जरूरत है। मेरा ख्याल है वे फॉरवर्ड वहाँ है।
ठीक है, बहुत शुक्रिया डॉक्टर हुमा बकाई, हमसे गुफ्तगू कर रही थी। कराची से हमें ज्वाइन किया था आईबीए की उस्ताद हैं और वो अक़वामे मुत्तहिदा की परफॉर्मेंस और उसके इम्कानात पर मुस्तकबिल की गुफ्तगू कर रही थी कि अपनी राय का इजहार कर रही थी। हमें सलमान यूनुस साहब ने ज्वाइन किया है, न्यूयॉर्क के वकील हैं, उनसे गुफ्तगू करते हैं। बहुत शुक्रिया सलमान साहब, आपने एक मुकदमा हाल ही में कायम किया है, अभी ह्यूस्टन में आप एहतजाज के लिए भी गए हुए थे, ज़रा पहले हमें उसके बारे में बताएं कि आपका क्या मुद्दा है और वो मुकदमा किसने कायम किया।
जो ह्यूस्टन की फेडरल डिस्ट्रिक्ट कोर्ट में मुकदमा कायम किया गया है वो इंडियन प्राइम मिनिस्टर नरेंद्र मोदी के खिलाफ है, जिसमें मुद्दई दो कश्मीरी नजाद अमरीकी शहरी हैं जिन्होंने इंटरनेशनल कवानीन और अमेरिका के कुछ कवानीन उनके तहत ये मुकदमा दायर किया है। जो उसमें जराइम लिखे गए हैं उनमें टॉर्चर, क्राइम्स अगेंस्ट ह्यूमैनिटी, ये कुछ जराइम ऐसे हैं जो अमेरिका के कानून के मुताबिक इनमें एक्स्ट्रा टेरिटोरियल ज्यूरिस्डिक्शन होती है, जिसका मतलब ये होता है कि ये क्राइम अगर अमेरिका से बाहर भी कहीं हुए हैं और इनका इर्तकाब किया गया है, और इर्तकाब करने वाला अगर अमेरिका में मौजूद है आर्जी हैसियत में या मुस्तकिल हैसियत में, तो उसके खिलाफ सिविल लॉ सूट फाइल किया जा सकता है। ये तो एक ओवरऑल इस लॉ सूट का जो था, मैंने आपको बताया कि ये क्या था। और इसमें सिर्फ एक चीज होती है कि इम्यूनिटी का एक होता है कि जो फॉरेन हेड्स ऑफ द गवर्नमेंट होते हैं उन्हें बाज चीजों में सफारती इस्तना हासिल होता है। ये हमारा लॉ सूट था।
अच्छा जी जी, मैं ये जानना चाहता हूँ ये अक़वामे मुत्तहिदा क्या इसके लिए बेहतर फोरम नहीं था, यानी हम वॉइस ऑफ अमेरिका तो कोई इसमें फरीक नहीं है कि आप किसके खिलाफ हैं या किसके हक में हैं, लेकिन ये कि जब आप खुद न्यूयॉर्क में रहते हैं और अक़वामे मुत्तहिदा का सदर दफातर वहां पर हैं, तो इस तरह के लॉ सूट का ज़ाहिर ह्यूस्टन में या कहीं भी करने से कोई फायदा तो होना नहीं था। ज़ाहिर जिसे सफारती इम्यूनिटी हो उसे कौन यहाँ पे गिरफ्तार करेगा जबकि सदर खुद उसके जलसे में आ रहा है, तो क्या अक़वामे मुत्तहिदा के फोरम पे जाकर ये कोई सवाल उठाना ज्यादा मुनासिब नहीं था?
जी आपकी बात दुरुस्त है, लेकिन उसमें से सीखा है कि अक़वामे मुत्तहिदा का जो फोरम है वो बुनियादी तौर पर रियासतों को फोरम फराहम करता है, वो इंडिविजुअल्स को अफराद को सिवाय एक बहुत महदूद पैमाने पर, जैसे ह्यूमन राइट्स काउंसिल में वो कंप्लेंट फाइल कर सकते हैं अफराद, तो वो बहुत कम ऐसे मौके हैं जहां पर वो सिविल सोसाइटी को या अफराद को ये मौका फराहम करे कि वो अक़वामे मुत्तहिदा का दरवाज़ा खटखटा सकें बतौर खुद, तो वो किसी रियासत को करना पड़ता है। उसके लिए भी तरीकाकार पेचीदा है, हेडक्वार्टर्स में तो कोई ऐसा मैकेनिज्म नहीं है सिवाय सिक्योरिटी काउंसिल के या जनरल असम्बली में स्पीच करने के। जो उसके लिए कानूनी तरीकाकार है वो ICJ का है, इंटरनेशनल कोर्ट ऑफ जस्टिस, जो कि प्रिंसिपल ऑर्गन है अक़वामे मुत्तहिदा का कानूनी मामलात को देखने का। वहां पर जाने के लिए भी जरूरी है कि कोई रियासत उस मुकदमे को लेकर जाए, मैं आप या कोई इंफरादी फरीक वहां पर नहीं जा सकता। और हमारे लिए ये एक बहुत बड़ी कंसिडरेशन थी जैजी साहब कि जो अमेरिका का ये कानून है ये इसका एक पूरा पस मंजर है। इसका पस मंजर ये है कि ये कानून बनाया इसलिए गया था कि एक तो ये सिविल है, क्रिमिनल नहीं है, अरेस्ट वगैरह कोई नहीं होती है, ये इसलिए बनाया गया था कि जो टॉर्चर या इनह्यूमन ट्रीटमेंट के जो विक्टिम्स हैं उनको एक फोरम मुहैया किया जाए, उसमें ना सिर्फ ये कि उन्हें माली कंपनसेशन मिल जाए बल्कि अगर वो ना भी मिल सके किसी वजह से और केस किसी वजह से ज्यादा दूर तक ना जा सके जैसे इम्यूनिटी है, तब भी उनके लिए इस लॉ का एक बुनियादी मकसद ये था कि उनको एक आवाज मुहैया की जाए, उनको एक फोरम मुहैया किया जाए जहां पर वो आए और बताएं कि उनके साथ क्या बीती है। और उसके पीछे मकसद ये था कि जो ये टॉर्चर है इसको डिस्करेज किया जाए, जो टॉर्चर करने वाले हैं उनके उनका नाम सामने आए,
उन्हें शर्म दिलाई जाए,
सामने आए जी शर्म दिलाई जाए, तो इस कानून के बाकायदा ये मकासद में ये तय है कि ये इसलिए है। और उसके लिए जाहिर है ये मकसद हमने काफी हद तक हासिल किया और मजीद भी उम्मीद कर रहे हैं कि इस पे बात की चलेगी, डिपार्टमेंट ऑफ स्टेट इसमें अपना जवाब जमा कराएगा, डिपार्टमेंट ऑफ स्टेट लिखेगा कि क्यों इम्यूनिटी दी जाए और क्या मोदी ने किया है या नहीं किया है, तो उस सारे से ये है कि इसको एक पब्लिक फोरम में ڈبیٹ کا حصہ بنے گا یہ.
اچھا آپ نیو یارک میں ہی رہتے ہیں, وہیں پر ہیڈ کوارٹر ہے اقوام متحدہ کا, اس کے پرفارمنس سے آپ کس حد تک مطمئن ہیں بطور ایک وکیل کے کہ اس کی جو ورکنگ ہے, اس کے بارے میں بہت سے الزامات بھی لگتے ہیں, تنقید کی جاتی ہے کہ وہ ایک ایسی نوکر شاہی بن گئی ہے جو جسے کوئی دلچسپی شاید نہیں ہے دنیا کے امن سے, بلکہ وہاں پہ بہت بڑے بڑے مشاہروں پہ لوگ رکھے گئے ہیں اور وہ کرپشن وہاں پر بہت زیادہ ہے اور بس وہ جیسے سرکاری دفاتر میں کام ہوتا ہے اس طرح کام ہو رہا ہے, دلچسپی لوگ نہیں لیتے. تو کیا ان میں کچھ تنقید میں کچھ وزن ہے, یا یہ تنقید برائے تنقید ہے, یا اس کی پرفارمنس سے آپ مطمئن ہیں؟
میرے خیال میں اس میں کچھ حد تک بہرحال وزن ہے, لیکن وہ اتنا ہی وزن ہے جتنا کسی بھی بڑی اسٹرکچرل آرگنائزیشن میں. آپ کسی بہت بڑی گورنمنٹ کو دیکھ لیں, یونائٹیڈ اسٹیٹس گورنمنٹ کو دیکھ لیں, آپ کسی اور بڑی آرگنائزیشن کو دیکھ لیں, آپ گوگل کو دیکھ لیں جس کے 10,000 امپلائیز ہیں, وہاں پر ایک ایسی دراڑیں ہوتی ہیں جس کے اندر لیک آف پرفارمنس کی چیزیں چھپ جاتی ہیں, جس میں کرپشن بھی ہو جاتی ہے, لیکن اوور آل ایک مشینری کی طرح وہ ایک چل رہی ہوتی ہے, جیسے ایک بہت بڑی ہیوج مشینری ہے, وہ اگر کام نہ کر رہی ہو تو وہ کلیپس ہو جاتی ہے. تو میں سمجھتا ہوں کہ یونائٹیڈ نیشنز جن مقاصد کے لیے بنائی گئی تھی وہ کافی حد تک ان مقاصد کو پورا کر رہی ہے اور آہستہ آہستہ اس میں بہتری بھی آ رہی ہے. صرف یہ ہے کہ ہمیں ان مقاصد کو سمجھنے کی اور دیکھنے کی ضرورت ہے. یہ قانون نافذ کرنے کا ادارہ تو تھا بھی نہیں, جس میں ایک لوگوں کو بہت بڑی کنفیوژن ہوتی ہے کہ یونائٹیڈ نیشنز کے ذریعے ہم کوئی بین الاقوامی قانون کو نافذ کر دیں گے جیسے عام ملکی قانون کو نافذ کیا جاتا ہے. یونائٹیڈ نیشنز کا صرف ایک بہت چھوٹا سا حصہ ہے جو کہ انٹرنیشنل کورٹ آف جسٹس ہے. اگر آپ اس کی پرفارمنس کو دیکھیں قانون کے حوالے سے تو وہ بہت شاندار رہی ہے. 1945 سے آج تک آئی سی جے نے جو فیصلے دیے ہیں ان میں بہت ہی کم کوئی ایسا فیصلہ ہوگا جس کے اوپر یہ کہا جا سکے کہ یہ سیاسی مقاصد کے لیے یا سیاسی اثر کے تحت آ کر دیا ہے. امریکہ کے خلاف یونائٹیڈ نیشنز نے فیصلہ دیا نکاراگوا کے حق میں. نکاراگوا بہت چھوٹا سا ملک ہے, کمزور ملک ہے, امریکہ کے خلاف بہت دبنگ اور زوراور فیصلہ دیا. وہ ایک سول لا سوٹ تھا, اس میں کمپنسیشن وغیرہ دی گئی, سب کچھ دیا گیا اور غلطیوں کو تسلیم کیا گیا, امریکہ نے کیا غلطیاں کی ہیں اور یہ نہیں کرنا چاہیے تھا. جو انٹرنیشنل لا ڈیولپ ہو رہا ہے اس کو بھی وہ بہت ہی کنسسٹنٹلی ڈیولپ کر رہے ہیں. اس کا مطلب یہ ہے کہ یہ نہیں کہ آج نظریہ ضرورت کے تحت ایک فیصلہ دے دیں اور کل اس کو بدل دیں کسی اور کے خاطر. تو آئی سی جے بہت اچھا پرفارم کر رہی ہے. اس کے علاوہ ایک جو ڈیولپمنٹ کا سیکٹر ہے یونائٹیڈ نیشنز کا, جس میں ہیلتھ کیئر اور دوسری اس طرح کے شعبے آتے ہیں, اس میں یونائٹیڈ نیشنز کی بہت اچھی پرفارمنس ہے. یونیسکو اور ڈبلیو ایچ او کی پرفارمنس دنیا کو پولیو اور ایسی چیزوں سے نجات دلائی. جہاں پر پبلک, میں سمجھتا ہوں کہ جس پبلک پرسپشن جس چیز سے ڈیولپ ہوتی ہے وہ یہ سمجھتے ہیں کہ یہ ایک ایسی جگہ ہے جہاں پر سالسی کے لیے لوگ بیٹھے ہیں, آئیں گے اور جو نہیں کچھ کرے گا اس کا کچھ, اس کے خلاف کوئی ایکشن ہو جائے گا, مظلوم کی داد رسی ہوگی. یہ ساری پولیٹیکل مینوورنگ ہے جو کہ بہت ایک پیچیدہ کام ہے. میں نے جہاں تک دیکھا ہے جنرل اسمبلی میں مختلف ملک کس طریقے سے ریئیکٹ کرتے ہیں مختلف ایشوز پر.
کوئی جگہ تو بہت زیادہ کوئی جگہ تو ہونی چاہیے جہاں مظلوم جا کے آواز اپنی بلند کر سکے, اور اس کو صرف یہ نہ ہو کہ بھائی اس کی آواز ایک فورم پہ بلند ہو گئی بلکہ اسے انصاف ملنا چاہیے. اب کشمیری یا فلسطینی یا روہنگیا کے لوگ یا شام کے لوگ, یمن کے لوگ, اب یہ کیا کریں اگر اقوام متحدہ کی طرف نہ دیکھیں تو؟
جی بالکل دیکھنا چاہیے, اور صرف یہ کہ اقوام متحدہ کے جو فورم ہیں ان کے پاس جانا چاہیے جن کے پاس اس کا مینڈیٹ ہے. میں تھوڑا سا آپ کا ٹائم دوں گا اور میں اس میں سننے والوں کے لیے یہ ان کو بتانا چاہوں گا کہ اقوام متحدہ کے دو تین ایسے فورمز ہیں جو اسپیسیفکلی اس طرح کے کیسز کے لیے بنے ہیں. ایک حتیٰ کہ انٹرنیشنل کرمنل کورٹ نے بعض سچویشن میں, روہنگیا کی فار ایگزامپل سچویشن میں, انٹرنیشنل کرمنل کورٹ نے ایک ایکسیپشن کریٹ کی ہوئی ہے کہ آپ انڈیویجول کمپلیننٹ کے طور پر بھی ان کے پاس جا سکتے ہیں. عام طور پر انٹرنیشنل کرمنل کورٹ میں جانے کے لیے ضروری ہے کہ کوئی ریاست فریق بنے, لیکن روہنگیا کے کیس میں کیونکہ وہاں پہ ایک ہیومینیٹیرین کرائسس چل رہا ہے تو انہوں نے کہا ہے کہ آپ جو انڈیویجول وکٹمز ہیں وہ بھی آ سکتے ہیں. لیکن ہمارے یہاں پر یہ چیزیں زیادہ لوگوں کو معلوم نہیں ہوتی, اس لیے میں چاہتا ہوں کہ یہ فیصل لوگوں تک یہ بات پہنچے. روہنگیا کا کیس ہے, پیلسٹائن کا کیس ہے, کشمیر کا کیس ابھی وہاں نہیں پہنچا, لیکن اگر اس کی لابنگ کی جائے اور ایڈوکیسی کی جائے جیسے जिसका एक हिस्सा हम भी हैं कि हमने ये लॉ सूट फाइल किया और इससे बात सामने आएगी। तो मुझे बहुत उम्मीद है कि यूनाइटेड नेशंस उसमें भी आईसीसी या आईसीजे एक ऐसी एक्सेप्शन क्रिएट करेगी जिसमें सिविल सोसाइटी, एनजीओज और इंडिविजुअल कंप्लेनेंट वहां जा सकेंगे और वहां जाके अपना केस बता सकेंगे। उसमें फर्क यह है कि उसमें आईसीजे जो है वो इंडिया को तलब कर सकती है और बकायदा जवाब उनको दाखिल करना पड़ेगा कि ये जो इल्जाम लग रहे हैं ये सही हैं या नहीं है।
ठीक है, सलमान यूसुफ साहब आपसे गुफ्तगू कर रहे थे, बहुत शुक्रिया आपका, आपने कीमती वक्त हमें दिया। न्यूयॉर्क के सीनियर वकील हैं। अब हमें शाहिद अमीन साहब ने ज्वाइन कर लिया है, सीनियर सिफारतकार हैं, कई मुल्कों में सफीर रह चुके हैं, वजारत खारजा में पाकिस्तान की बड़े उहदों पर हैं। सर बहुत मेहरबानी आपने वक्त दिया। हम आज अकवाम मुत्तहिदा के सियासी किरदार पर खास तौर पर गुफ्तगू कर रहे हैं क्योंकि इन दिनों जनरल असेंबली का इजलास भी जारी है। तो एक सिफारतकार के तौर पर मैं तो ये समझता हूँ कि आपको अकवाम मुत्तहिदा का शायद आप दिफा करें, लेकिन हमें बताएं कि ज़ाहिर है अकवाम मुत्तहिदा से बहुत से लोग नाराज़ भी हैं कि दुनिया के कई मसाइल हैं जो वो हल नहीं कर पाए, 50 साल 70 साल से वो हल तलब हैं। तो आप मजमू तौर पर कैसे देखते हैं अकवाम मुत्तहिदा की परफॉर्मेंस को, क्या आप समझते हैं कि वो अपना काम ठीक से कर रही है?
गालबन ये तो सही नहीं होगा कि ठीक तरह कर रही है काम, लेकिन ये कि ये भी कहना गलत होगा कि उसने कोई पॉजिटिव काम नहीं किया है। अगर आप अकवाम मुत्तहिदा को दो हिस्सों में तकसीम कर दें, एक तो उसकी मुख्तलिफ एजेंसीज मिसाल के तौर पर WHO, ILO वगैरह वगैरह, ये बहुत ही अच्छा काम कर रही हैं, उन्होंने दुनिया में मिसाल के तौर पे बहुत सारे जो मर्ज थे उनको ख़त्म किया है। लेकिन जो शिकायत आती है वो सियासी उसकी महाज की है कि सियासी महाज पे ऐसा नज़र आता है बाज़ात के अकवाम मुत्तहिदा बिल्कुल ही गैर मुतहरक है। तो उसकी भी वजह ये है कि एक तो ये कि जो जिन्होंने बनाई थी अकवाम मुत्तहिदा, उन्होंने ये एक शिफ्ट डाल दी थी कि सिक्योरिटी काउंसिल में अगर 5 परमानेंट मेंबर में से कोई भी अपना वीटो इस्तेमाल करता है तो सिक्योरिटी काउंसिल आगे नहीं जा सकती है। तो गोया कि ये लाजमी है सिक्योरिटी काउंसिल के मुतहर्रक होने के लिए कि 5 जो परमानेंट मेंबर हैं वो इत्तफाक करें या कम से कम कोई उनमें से मुखालफत ना करे। तो जहां ऐसा होता है वहां पे सियासी तौर पे भी सिक्योरिटी काउंसिल जो है फाल हो जाती है। लेकिन बदकिस्मती से पहले तो कोल्ड वॉर की वजह से एक डीप डिवीजन था और अब भी ऐसा नजर आता है कि 5 जो परमानेंट मेंबर हैं यानी USA, इंग्लैंड, UK, फ्रांस, रशिया एंड चाइना, ये सब एक यज्ञा नहीं हो पाते हैं। यही इसकी कमजोरी की बुनियाद है। दूसरा मसला यह है कि जो बनाने वालों ने यूनाइटेड नेशंस के जनरल असेंबली को इतनी अहमियत नहीं दी थी, यानी जनरल असेंबली का रेजोल्यूशन इज नॉट बाइंडिंग, तो उस लिहाज से वहां जो रेजोल्यूशन पास भी होते रहे उनकी कानूनी तौर पे वो हैसियत नहीं है जो कि सिक्योरिटी काउंसिल के रेजोल्यूशन की है। तो ये असल में मसला जो है ये है कि सिक्योरिटी काउंसिल में जो तातुल होता है उसने यूनाइटेड नेशंस को एक लिहाज से पैरालाइज कर दिया है। हमें कश्मीर का मसले का हम उसकी मिसाल ले लीजिए, शुरू में इतने रेजोल्यूशन पास हुए, उसके बाद रशिया ने, सोवियत यूनियन ने इंडिया के हाथ में वीटो इस्तेमाल करना शुरू कर दिया और सिक्योरिटी काउंसिल से कश्मीर का मसला गोया के निकल गया
जी। तो हमने ये देखा है कि जो सबसे ज्यादा अक़वाम मुत्तहिदा को फंडिंग करता है ज़ाहिर है अमरीका है, शायद 22% या इससे भी ज़्यादा वो रकम फराहम करता है अक़वाम मुत्तहिदा के ऑपरेशंस के लिए। लेकिन यही अमरीका जब उसे कोई किसी के खिलाफ फौजी कार्रवाई करनी हो, इराक के खिलाफ या अफगानिस्तान के खिलाफ, वो इंतज़ार नहीं करता इस बात का कि पूरी दुनिया उसके साथ हम आवाज़ हो जाए, वो अपने चंद दोस्तों को लेकर अपनी कार्रवाई करें। इसका मतलब है कि वो मुल्क जो मजबूत हैं, जिनके पास वीटो पावर है, जिनके पास इख्तियार है, जो फंडिंग करते हैं, उन्हें भी अक़वाम मुत्तहिदा पर उस तरह का एतबार, वैसा ट्रस्ट नहीं है और वो उसे इतना अहम नहीं समझते कि उसके मशवरे से आगे चलें।
जी आपकी बात सही है, लेकिन ये कि अमेरिका ने भी आमतौर पर कोशिश की है कि सिक्योरिटी काउंसिल को अपने साथ लेके चले। तो मिसाल के तौर पे 9/11 के बाद जो कार्रवाई हुई उसकी सिक्योरिटी काउंसिल ने तस्दीक कर दी थी, यानी अमेरिका की हिमायत कर दी थी। इराक के खिलाफ कार्रवाई में अलबत्त 2003 में अमेरिका ने अपने तौर पर बरतानिया के साथ मिलकर ही हमला किया, जो मैं समझता हूँ यूनाइटेड नेशंस के कानून के मुताबिक तो एक गैर कानूनी कदम था, लेकिन आपकी बात सही है कि अमेरिका गेट्स अवे विद थिंग विच अदर्स के नॉट।
अब ये वीटो पावर के होते हुए क्या अक़वामे मुत्तहिदा मुस्तक़बिल में कोई अहम काम कर सकेगी या रीशेप करने की ज़रूरत है अक़वामे मुत्तहिदा को या सलामती काउंसिल को, क्योंकि जैसे भारत बहुत अरसे से एक मुस्तकिल अपनी नशिस्त का मुतालबा कर रहा है, भारत ही नहीं और भी कई मुल्क, तो क्या नशिस्तें बढ़ाने से मसला हल होगा या वीटो पावर ख़त्म करने से होगा, क्या बेहतर रहेगा मुस्तकबिल के लिए?
देखिए इस सिलसिले में बहुत कुछ बातचीत हो चुकी है पिछले 15-20 साल में, बहुत सारी तजावीज सामने लाई गई हैं, जिनमें से एक ये है कि सिक्योरिटी काउंसिल की तादाद को बढ़ा दिया जाए, लेकिन वहाँ पर भी इत्तफाक़ राय नहीं है, क्योंकि मिसाल के तौर पे आपने इंडिया का जिक्र किया कि अगर इंडिया उसमें परमानेंट मेंबर बनाने में कामयाब होता है तो यकीनन पाकिस्तान को और बहुत सारे चीन को भी नागवार होगा, और मैं समझता हूँ चीन जो है अपना वीटो इस्तेमाल करके हिंदुस्तान को परमानेंट मेंबर नहीं बनने देगा। तो गोया के इस बार इस सिलसिले में बातचीत तो बेतहाशा हुई है, लेकिन ये कि अभी तक कोई इत्तफाक राय नहीं हुआ है, तो ये मामला वहीं का वहीं है, और मैं समझता हूँ कि फौरी तौर पे कोई इम्कान इसका नहीं है कि मौजूदा जो ढांचा है अक़वामे मुत्तहिदा का उसमें कोई बुनियादी तब्दीली आए, लेकिन ये कि देखिए वक्त के साथ हो सकता है कि नए ख्यालात जन्म लें। यकीनन एक आर्गुमेंट तो बनता है कि सिक्योरिटी काउंसिल में सिर्फ बाज़ मखसूस मुल्कों की नुमाइंदगी है, जबकि मिसाल के तौर पे एशिया की नुमाइंदगी नहीं है, अफ्रीका की नुमाइंदगी नहीं है, लैटिन अमेरिका की नुमाइंदगी नहीं है, तो ये एक इम्तियाजी सलूक है जिसको दूर करना चाहिए।
अच्छा एक बात ये कि आपका ताल्लुक वजारत खारजा से रहा, आप सफीर रहे, एक रियासत अक़वामे मुत्तहिदा से किस तरह डील कर सकती है, किस तरह फ़ायदा उठा सकती है या कैसे उससे फ़ायदा उठाने में नाकाम रह सकती है? यानी हम अगर कश्मीर का इशू हम देखते हैं कि पाकिस्तान ने कश्मीर का इशू उठाया है तो उसके पास एक फोरम है, यहाँ पे आके वो बात कर सकते हैं, लेकिन ये कि बहुत से मसाइल हैं जो यहाँ पे डिस्कस नहीं हो सकते या उसमें मदद नहीं मिलती, तो कोई रियासत उसके लिए सिर्फ क्या वाहिद काम अक़वामे मुत्तहिदा से ये कि यहाँ पे आके वो एक तकरीर करे हुक्मरान, अपना कोई इशू रेज करे, या इससे कुछ फ़ायदा भी उठाया जा सकता है अपने अपने मुल्क के सिस्टम को बेहतर बनाने के लिए या अपने मुल्क की सूरत हाल बेहतर बनाने के लिए?
जो मैंने जिक्र किया ना, जो अक़वामे मुत्तहिदा की बहुत सारी एजेंसीज हैं जो बहुत अच्छा काम कर रही हैं, वहाँ यकीनन एक मुल्क को ये मौका है कि कोई इंफरादी तौर पर भी कोई चीज़ हासिल करे, लेकिन सिक्योरिटी काउंसिल के जो के सबसे अहम इदारा है उसको बनाया इसलिए गया था कि अमन और सलामती के लिए वो उसको जिम्मेदार करार दिया गया था, और इस लिहाज से देखा जाए अगर अहमियत है तो सबसे ज़्यादा अहमियत तो वॉर एंड पीस की है ना जी, तो इस लिहाज से वो तो अपनी जगह है, वहाँ पे पाकिस्तान जो है मिसाल के तौर पे कश्मीर का इशू रेज कर सकता है, लेकिन ये कि जब तक उसको नौ की हिमायत हासिल ना हो और कोई वीटो भी उसके खिलाफ इस्तेमाल ना हो तभी कोई करारदाद पास हो सकती है, जिसका फौरी तौर पे इम्कान नज़र नहीं आता है। लेकिन बहरहाल देखिए अगर खुदा न खास्ता हालात बिगड़ते हैं तो फिर सिक्योरिटी काउंसिल इमरजेंसी सेशन में यकीनन जो भी एक मुल्क का नुक्ता नज़र है उस पे गौर करेगी, लेकिन ये कि ये कमजोरी बहरहाल है कि यूनैनिमिटी नहीं होती है पांच परमानेंट मेंबर्स में, उसी वजह से सिक्योरिटी काउंसिल ज़्यादातर गैर फाल रहती है।
अच्छा एक बात और ये कि जो मुख्तलिफ तंजीमें हैं जो हमारे सामने अब बड़ी तंजीमें से मौजूद हैं वो सब अक़वामे मुत्तहिदा के बाद बनी हैं, यानी सार्क तो खैर हमारी यहाँ की मकामी तंजीम थी लेकिन शिघाई तावुन तंजीम है, आसियान है, यूरोपीय यूनियन है जो अगरचे यानी यूरोप के मुल्कों के लिए है लेकिन ग्रुप ऑफ सेवन है और बहुत सी इस तरह की तंजीमें हैं, तो क्या अक़वामे मुत्तहिदा एक मॉडल है दूसरी तंजीमों के लिए कि उसकी वर्किंग को देखें और उसे उसके हिसाब से काम करें, या अब ये सब लोग अपनी मईशत को बेहतर बनाने के लिए सिर्फ इत्तेहाद करते हैं और उनके नज़दीक अमन कायम करना सानवी हो गया?
ये जो इलाकाई तंजीमें हैं अपने तौर पर बड़ी फ़ाल हैं, यूरोपियन यूनियन तो उसकी बड़ी मिसाल है, आसियान भी बड़ा कामयाब रहा है, हमारे यहाँ सार्क जो है अलबत्त इंडिया पाकिस्तान की जो ताल्लुकात की नज़र नहीं चल पाया, लेकिन ये कि अक़वामे मुत्तहिदा की फ्रेमवर्क में ही ये रीजनल ग्रुप्स जो है काम कर रहे हैं, यानी वो उनकी कोई अकवामे मुत्तहिदा की कोई मुखालफत उसमें शामिल नहीं है, उसकी खिलाफ वर्जी शामिल नहीं है। और एक लिहाज से देखा जाए कि वक्त के साथ दुनिया में नए हालात पैदा होते हैं, उनके मातहत नए ख्यालात या नई तंजीमें सामने आती हैं, तो अकवामे मुत्तहिदा की फौकियत फिर भी रहेगी, लेकिन ये जो रीजनल ग्रुप्स हैं मैं समझता हूँ बाज़ लिहाज से वो यूनाइटेड नेशन के मुकाबले में ज्यादा इफेक्टिव रहे हैं और ज्यादा उन्होंने नतायज हासिल किए हैं।
अच्छा, क्या ऐसा है कि एशियाई ममालिक या जो गरीब ममालिक हैं वो अकवामे मुत्तहिदा की तरफ ज्यादा देखते हैं और यूरोपीय मुल्कों को या जो अमीर मुल्क हैं उनके उनके लिए अकवामे मुत्तहिदा इतनी अहम नहीं है और वो उससे कोई ज्यादा तवक्कोआत नहीं रखते?
ये बात सही है, क्योंकि अगर ये जो अमीरी गरीबी का में अगर कुछ कमी आ जाए तो यकीनन दुनिया के लिए बेहतर होगी, लेकिन ये कि आपको याद है अब से कुछ 15 साल पहले मिलेनियम में उनकी जो मीटिंग थी उसमें ये तय पाया गया था कि मुख्तलिफ ममालिक अपने GNP का कितना 1% या 0.5% जो है वो इकोनॉमिक असिस्टेंस की फॉर्म में देंगे, और बाद ममालिक मिसाल के तौर पर स्कैंडिनेवियन कंट्रीज ने तो उस टारगेट को अचीव भी किया है, लेकिन ये कि उसका आइडिया बिहाइंड यही था कि जो ज़्यादा मुतमवल मुल्क हैं, जो ज़्यादा रिच कंट्रीज हैं, वो अपना दौलत जो है वो तरक्की पसंद मुल्कों की हिमायत में की मदद के लिए इस्तेमाल करें, तो ये हो रहा है। अगर आप देखें तो अच्छी खासी एड जो है बाज मुल्क देते रहे हैं, लेकिन ये कि इस पर पूरी तरह अमल नहीं किया गया है। ऐसी और भी स्कीमें हैं जिसके तहत जो निस्बतन गरीब मुल्क है उनको इंटरनेशनल कम्युनिटी मदद दे ताकि वो अपने पैरों पे खड़े हों और बोझ ना बने, तो ये चीज़ अगर की जाए तो यकीनन दुनिया के अमन के लिए तरक्की के लिए बेहतर होगा।
ठीक है, बहुत शुक्रिया सर हमें अपना कीमती वक्त देने के लिए। जनाब शाहिद अमीन हमसे गुफ्तगू कर रहे थे पाकिस्तान से, पाकिस्तान के साबिक सफ़ीर हैं और वजारत खारजा में आम अहदों पर रहे हैं। अब हम बात करेंगे सकलैन इमाम साहब से जो लंदन के में मुकीम सीनियर पाकिस्तानी सहाफ़ी हैं, तजिया कार हैं। हम आज अकवामे मुत्तहिदा के बारे में गुफ्तगू कर रहे हैं, इस इदारे की परफॉर्मेंस, इसमें इसका जो सियासी किरदार है क्या वो उस पर पूरा उतरता है अपने उम्मीदों पर या मायूसी है बहुत सी अकवाम को उसके बारे में, हम ये इस बारे में जानने की कोशिश कर रहे हैं। सकलैन इमाम साहब ने हमें ज्वाइन कर लिया, सर बहुत शुक्रिया अपना कीमती वक्त देने के लिए। अकवामे मुत्तहिदा के बहुत शुक्रिया अकवामे मुत्तहिदा के सियासी किरदार पर हम आज बात कर रहे हैं, एक ओवरऑल उसकी परफॉर्मेंस का के बारे में गुफ्तगू कर रहे हैं। ठीक है, कई उसके ऐसे इदारे हैं जिनकी बहुत अच्छी परफॉर्मेंस रही है दुनिया भर में महाजरों के लिए, पनाह गुजीनों के लिए, उसका इदारा सेहत है, कई फ्रंट्स पे उसने बहुत अच्छे काम भी किए हैं, लेकिन जो उसका सियासी किरदार है उस बारे में बहुत सी शिकायात हैं, बहुत से मसाइल ऐसे हैं जो बरसों से हल तलब हैं, तो आपकी क्या राय है इस बारे में और लंदन में एक सहाफ़ी बैठ के अकवामे मुत्तहिदा से क्या उम्मीद रखता है?
देखिए, लंदन में रहने के बाद नज़रियात बदले नहीं मेरे, वैसे ही जैसे पाकिस्तान में थे या कहीं और भी जाऊंगा तो नज़रियात ऐसे ही रहेंगे जी। लेकिन अकवामे मुत्तहिदा के बारे में जब हमारे यहाँ खासतौर पर पाकिस्तान जैसे मुल्कों में या बाज़ यहाँ तक कि अमरीका में भी जब कोई बात होती है तो कभी मायूसी का इजहार किया जाता है, कभी इससे बदज़नी का इजहार किया जाता है, ख़ासतौर पर इस हवाले से कि इसने मसाइल हल नहीं किए हैं और बहुत सारे जो तनाज़ात हैं उनको तय करने में नाकाम रहा है अकवामे मुत्तहिदा, या बहुत सारी बातों में इंसाफ करने में नाकाम रहा है। मेरी जो मुशाहिदा और जो मेरा मुतालिया है उसके लिहाज से अगर मैं देखूँ तो इस सोच के पीछे दो अहम बातें या दो अहम मफरूज़े हैं जिसके नतीजे में राय लोगों की बनती है। एक ये कि शायद लोग अकवामे मुत्तहिदा के इदारे को एक सॉवरन बॉडी समझते हैं कि ये दुनिया की बहुत बड़ी जज है, ये सबके ऊपर बैठा हुआ एक इदारा है। ये तस्वुर ही गलत है बुनियादी तौर पे। अकवामे मुत्तहिदा किसी भी मुल्क के ऊपर बैठा हुआ इदारा नहीं है, बल्कि दुनिया के जो भी ममालिक हैं, और जाहिर है क्योंकि ये बना था फौरन ही जंग अजीम दोयम के फौरन बाद ही ये इदारा तश्कील पाया था, तो उस वक्त की जो 5 बड़ी ताकतें थी उनको इसमें खास اختیارات دیے گئے تھے جس کو ہم ویٹو پاور بھی کہتے ہیں, اور باقی سب ارکان کے برابر کی سطح تھی. تو اس میں اس ادارے میں بیٹھ کے معاملات کو, تنازعات کو کچھ اصولوں کے تحت طے کرنے کی بات ہوئی تھی, لیکن اس ادارے کو خود کوئی اختیار کسی نے نہیں دیا. یعنی اس ادارے کے جو ارکان ہیں جن میں آپ پانچ ممالک جو مستقل ممبر ارکان ہیں سیکیورٹی کونسل کے, اور پھر جو باقی سب کے سب ارکان ہیں, اس وقت تو بہت کم تھے, اب تو یہ تقریباً 200 کے قریب پہنچ چکے ہوئے ارکان کی تعداد اقوام متحدہ کی جنرل اسمبلی میں جو بیٹھتے ہیں. تو ان اداروں نے, ان ممالک نے, ان ارکان نے بیٹھ کے اقوام متحدہ کو مؤثر بنانا ہوتا ہے. اقوام متحدہ خود اپنی جگہ پر کوئی خاص کام نہیں کرتا ہے. تو اس لحاظ سے جو بھی ناکامی ہے تنازعات طے کرنے میں, وہ اس کے اہم ارکان کی ناکامی ہے, خاص طور پہ جن کے پاس مستقل رکن سلامتی کونسل ہونے کے حصے سے ویٹو پاور ہے, اور جن کے پاس زیادہ مالی اختیارات بھی ہے یا جن کے پاس زیادہ فوجی طاقت بھی ہے. تو ان کی زیادہ ذمہ داری ہے دنیا میں تنازعات کو طے کرنا یا جو کشیدگی اس کو کم کرنا. ایک تو یہ بات ہو گئی سر. دوسری یہ ہے کہ جہاں تک اقوام متحدہ ایک ادارہ یا ایک سیکریٹریٹ کے طور پہ جو کام کر رہا ہے, اس لحاظ سے اس ادارے نے بہت اہم کام کیے ہیں. ابھی آپ نے جیسا مہاجرین کی دنیا میں یا پناہ گزینوں کی جو بات کی ہے, یا انسانی حقوق کے بارے میں جو بہت سارے معاملات پر جو رائے دینا جو ہے, یا بہت ساری جارحیت کو جو روکنے کے لیے ان کے اقدامات ہیں, اس میں بہت سارے فیصلے ایسے ہیں جس میں بہت کامیابی ہوئی ہے, اور انسانوں کو آج کے دور میں بہت راحت یا سکون یا تحفظ ملا ہے. ظاہر ہے کوئی بھی ادارہ 100% مکمل طور پہ مطلق حیثیت میں کام نہیں کرتا ہے, ہر ایک میں کچھ نہ کچھ کمی ہوتی ہے, لیکن اس ادارے نے جو اپنے سامنے اہداف رکھے ہیں, یہ ادارہ ان اہداف سے کے لحاظ سے بہت اچھے کام کر رہا ہے, دنیا کے کسی بھی ادارے سے زیادہ اچھے یہ کام کر رہا ہے. تو اس لحاظ سے مایوسی میں اس ادارے سے نہیں رکھتا ہوں, البتہ اس کے جو ارکان ہیں ان کی ذمہ داری کہ وہ اس ادارے کو کامیاب بنائیں.
اچھا, ظاہر ہے ان ارکان میں سے وہ جو پانچ بڑے ارکان ہیں ان میں سے ایک برطانیہ بھی ہے. میں نے وہ لندن کی بات اس لیے نہیں کی تھی کہ ظاہر ہے کوئی فرد کسی علاقے میں کسی جگہ پہ رہتا ہے, بلکہ اس لحاظ سے کہ ایک برطانیہ ہے جو ان میں پانچ ملکوں میں سے ایک ہے جن کے سر پہ یہ ذمہ داری ہونی چاہیے کہ وہ دنیا میں امن رکھیں اقوام متحدہ کے بینر تلے. تو اب لیکن یورپ میں یا برطانیہ کے لوگ ہیں, انہیں تو اقوام متحدہ سے ویسی امیدیں یا توقعات نہیں ہوں گی جیسی غریب ملکوں کو ہیں, کہ کوئی دیکھتا ہے کہ کشمیر کا مسئلہ حل ہوگا, کوئی کسی کا خیال ہے فلسطین کا مسئلہ حل ہوگا. تو اس لحاظ سے یورپی لوگ جو ہیں, اس کا مطلب انہیں کوئی توقع اقوام متحدہ سے ایسی نہیں ہے, یا وہ اسے اتنی اہمیت نہیں دیتے یا دیتے ہیں آپ کے خیال؟
دیکھیے, یورپ سے دو مستقل ارکان ہیں, ایک فرانس اور ایک برطانیہ, اور دونوں اپنا کردار ادا کرتے ہیں بہت سارے معاملات میں, لیکن دونوں اب امریکہ جیسی فوجی قوت نہیں ہے یا چین جیسی یا روس جیسی فوجی قوت نہیں ہے. دونوں ایک طاقتور ملک ضرور ہیں, جوہری صلاحیت بھی رکھتے ہیں, ایٹم بم بھی رکھتے ہیں, ایٹمی اسلحہ بھی رکھتے ہیں, لیکن ان کی وہ اقتصادی یا فوجی طاقت نہیں ہے جو دوسری تین ممالک کی ہے. اس لحاظ سے ان کا کردار اس طرح کا نہیں ہے جس طرح کہ یہ دو یہ تین ممالک ہیں. پھر ان دو یورپ کے جو ممالک ہیں یہ امریکہ کے اتحادی بھی ہیں, تو امریکہ کی قیادت میں ہی ان کا زیادہ تر کو سیاسی یا فوجی کردار نظر آئے گا, چاہے وہ افغانستان میں جنگ ہو یا عراق میں ہو یا لیبیا میں ہو یا اس سے پہلے بوسنیا ہرزیگووینا میں ہوئی ہے یا اس سے پہلے افریقہ کے چند ممالک میں ہوئی ہے, صومالیہ بھی ہے اس میں, مالی بھی ہے. تو جو بھی ان کی اس قسم کی کوئی فوجی کارروائی اقوام متحدہ کی جو قیادت میں ہوئی ہے وہ امریکہ ہی کے ذریعے ہوئی ہے. اگر کہیں پہ فرض کیجئے برطانیہ یا فرانس کے اپنے یا یورپ کے اپنے کچھ معاملات یا مفادات ہیں تو وہ بھی امریکہ کی مدد ہی کے ساتھ ہوئے ہیں. تو یہ تو ہے سیاسی اور فوجی ایک کردار جو ان لوگوں کا ہے, اس میں امریکہ کی قیادت سر فہرست ہے, یعنی آگے ہے. لیکن ان دونوں ملکوں نے, امریکہ یعنی برطانیہ اور فرانس نے, اقوام متحدہ ہی کے ذریعے یہ جو کلائمیٹ سے ریلیٹڈ جو معاملات ہیں جس کو پیرس اگریمنٹ کہتے ہیں, جو بنیادی طور پہ اقوام متحدہ کے تحت طے پانے والا ایک معاہدہ ہے دنیا میں موسمیاتی تبدیلی کو روکنے کے لیے, اور جو زہریلی گیسز کے اخراج کو روکنے کی ایک حد, یا ان کے بارے میں جو حد کے بارے میں کہ اس سے زیادہ نہ زہریلی اخراج پیدا ہوں, گیسز نہ پیدا ہوں, ان کا اخراج نہ ہو, اس کے بارے میں جتنے بھی معاہدے ہوئے ہیں وہ اقوام متحدہ कि ही अम्ब्रेला के तहत हुए हैं और उसमें बरतानिया और फ्रांस का बहुत ही अहम किरदार है, बल्कि पूरे यूरोप का मौसमियाती हवाले से जितने जो भी कोशिशें हुई हैं वो उसकी अगर आप देखें तो जो क्यादत है या उसमें जो इनिशिएटिव है वो आपको यूरोप से ही मिलेगा। अमेरिका इस वक्त तो अगर आप देखें तो पेरिस एग्रीमेंट से बिल्कुल ही बाहर निकल गया हुआ है। तो ये देखा जाए तो ये इदारे काम कर रहे हैं और लोग कोशिशें कर रहे हैं, लेकिन जैसा कि मैंने अर्ज किया कि अक़वामे मुत्तहिदा खुद एक अपने ऊपर कोई सॉवरन कोई फौजी ताकत नहीं है, कोई सियासी कुव्वत अपने पास नहीं रखता है, उसने वही करना है जो इसके अरकान इसमें बैठ के डिस्कस करेंगे। तो अगर इसके अरकान बैठ के ही कुछ तय नहीं कर पाते हैं, मसलन दो अरकान एक तरफ है और दो अरकान एक तरफ है या एक वीटो कर देता है ये या पांचों अरकान एक चीज पे फैसले नहीं कर पाते मिलके, क्योंकि बहुत सारी चीजों में आपको पता है इन पांचों का मुत्तफिक होना बहुत जरूरी है। तो कई बहुत सारे मामलात में मैं जो तनाज़ात हैं खित्ते में मुख्तलिफ जैसे आपने फलस्तीन या कश्मीर या इस कस्म का जिक्र किया है, इसमें मैं इसलिए आऊंगा इसमें दूसरे मामलात भी बहुत सारे हैं। इसमें अक़वामे मुत्तहिदा बराह रास्त क्या कर सकता है, मेरे ख्याल में अक़वामे मुत्तहिदा सिर्फ एक उसूली मौकफ अपनाया है और उसूली मौकफ आज भी सबके लिए काबिल कबूल है, बल्कि खासतौर पर जो कमजोर ममालिक हैं जिसमें आप ही जैसे कि आपने फरमाया कि जो कमजोर ममालिक हैं या तरक्की पज़ीर ममालिक या गरीब ममालिक जो उनको शिकायत रहती हैं, तो मेरे ख्याल में कि अक़वामे मुत्तहिदा ही उनके लिए एक वाहिद इदारा है जहाँ पे उनका उसूली मौकफ सुना जा रहा है।
चाहे वो सुनना तो काफी नहीं होता, जाहिर है उसके जी जी सिर्फ सुनना तो मैं समझता हूँ कि मेरी जाती राय है कि वो तो काफी नहीं है। ठीक है आवाज तो बुलंद हो जाती है लेकिन हल कुछ नहीं हो पाता। एक मैं आपसे एक सवाल क्विक और करना चाहता हूँ कि अक़वामे मुत्तहिदा के सेक्रेटरी जनरल का ओहदा ज़ाहिर सबसे इम्पोर्टेंट है, वो किसी मुल्क से उसका ताल्लुक यानी होता तो किसी न किसी मुल्क से ताल्लुक है, लेकिन बहरहाल वो एक इनफरादी शख्सियत और हेड के तौर पर इस इदारे के सामने आते हैं। वो अगर अपनी आवाज़ बुलंद करेंगे किसी इशू पर तो ज़ाहिर है वो सुनी जाएगी और शायद उस पर अमल भी किया जाए। पहले जो हमने देखे माजी में सेक्रेटरी जनरल वो बहुत ज़्यादा दौरे भी करते थे, लेकिन अब ऐसा लगता है कि जो अब जितने भी यानी कुछ अरसे से आ रहे हैं सेक्रेटरी जनरल वो गैर मुतहरिक हो गए, दिखाई नहीं देते, ज़्यादा तनाज़ात पे मुलविस नहीं होते, सिर्फ बयानात जारी कर देते हैं, मुजम्मत कर देते हैं, तो क्या ये रोल भी घटा है सेक्रेटरी जनरल का?
मैं इस मामले में कोई खास राय नहीं दी क्योंकि मेरे पास ऐसा कोई डाटा नहीं है जिससे मैं कहूँ कि एक सेक्रेटरी जनरल ने अगर वो 50 दौरे किए तो कामयाब सेक्रेटरी जनरल है या मौसर सेक्रेटरी जनरल है, क्योंकि ये हर सेक्रेटरी जनरल का थोड़ा सा अपना एक मुनफरद अंदाज हो सकता है या उस जमाने के हालात हो सकते हैं। लेकिन मुझे तो ये सेक्रेटरी गुंजर साहब जो ये भी बड़े फाल नजर आ रहे हैं, इन्होंने तामीर के बारे में अन की मून की तरह ही
हमें आवाज जी जी आपको आवाज आ रही है, हमें कुछ आवाज डिस्टर्ब महसूस हो रही है।
ये जो मैंने जो होश संभाला था अपने बचपन में वो मैं हमारे जमाने ऊथा साहब थे जो कि बर्मा से थे, हालांकि वो बहुत ही छोटे मुल्क के एक डिप्लोमेट थे जो सेक्रेटरी जनरल बने थे। उसके बाद बहुत सारे लोग आए, कर्ट वॉल्डहाइम आए, फिर हमारे हाल ही में कुछ ऐसा पहले बांग की मून से पहले कोफी अनान बहुत फाल थे। लेकिन फालियत मीडिया में होना एक अलग बात है, लेकिन कुछ अचीवमेंट जो है ना वो अगर देखा जाए तो सबने अपने अपने वक्त में अच्छे काम किए हैं और किसी के बारे में मुझे नहीं नजर आता मैं कहूँ कि उसने मायूस किया या उसने बहुत अच्छा किया। सबने एक क्योंकि ये एक सेक्रेटेरिएट है, ये सेक्रेटेरिएट चला रहा होता है, जनरल सेक्रेटरी जनरल जो है ये इनके पास इदारा चलाने की एग्जेक्टिव अथॉरिटी है, लेकिन दुनिया चलाने के लिए इनके पास कोई अथॉरिटी नहीं है कि दुनिया के मामला किस तरह, दुनिया के मामला जिस तरह भी चलने होते हैं या ये जनरल असेंबली के इजलास होता है वहां पे तय किया जाता है या सिक्योरिटी काउंसिल का या इसके दूसरे इदारे यूनिसेफ है, यूनेस्को है या जिस तरह यूनेस्सीआर हो गया या अपना ये WHO हो गया, ये सब इदारे अपनी अपनी जगह पर मौसर है। अगर आप ये कह सकते हैं कि बाल सेक्रेटरी जनरल ने इन इदारों के सरबराहों का इंतखाब करते वक्त बहुत एहतियात की और बाज एहतियात नहीं की तो इस पर बहस हो सकती है, लेकिन मजमुई तौर पे
किसी फर्द को निकाल
इन इदारों की हैसियत को अगर देखा जाए तो ये अच्छा किरदार अदा कर रहे हैं। बाकी ये बात कि इनकी यहाँ पे बात सुनी जाती है, मेरे ख्याल से ये बहुत अहम बात है कि बात सुनी जाती है कमजोर मुल्कों की और उस पर अमल दरामद वो कमजोर मुल्क नहीं करवा सकते हैं या कर सकते हैं, दूसरी सूरत में जंग होगी जो तबाहकुन होगी। तो इसलिए जंग से बचने के लिए ये इदारा बड़ा बेहतरीन है, इंसाफ मिलने में वक्त लग सकता है, लेकिन बात जिंदा रहती है, तनाज़ बरकरार रहता है, कशीदगी रहती है और बात चलती रहती है। आज भी अगर कश्मीर का मसला, खासतौर पर जो अपने उर्दू बोलने वाले सामीन के लिए बड़ा अहम मसला है कि आज भी अगर कश्मीर का जो मसला है जेर बहस है दुनिया में, वो अक़वामे मुत्तहिदा की करारदादों की बुनियाद पर है। ये करारदादे ठीक है, पहले यानी सन 1948 और 1957 के दरमियान की वो करारदादे, जबकि कश्मीर के मसले की एक कानूनी बैन अल-अक़वामी कानून में कानूनी हैसियत तस्लीम की गई थी, वो हैसियत आज भी बरकरार है। अक़वामे मुत्तहिदा के दस्तावेजात में आज भी जम्मू कश्मीर का नक्शा हमेशा एक डिस्प्यूटेड टेरिटरी के तौर पे पेश किया जाता है। तो इसका मतलब ये नहीं कि मसला अब अक़वामे मुत्तहिदा जाहिर है यही कर सकता है, बाकी ये कि पाकिस्तान ने कितना अमल दरामद किया अक़वामे मुत्तहिदा की करारदादों पर, इंडिया ने कितना किया, ये
मुल्कों
का काम है। और जाहिर है ये जो बड़ी ताकतें, जो पांच बड़ी ताकतें जो है, उनकी भी जिम्मेदारी है कि कशीदगी को कम करने के लिए अपना किरदार अदा करें। अगर वो इससे गुरेज करेंगे तो ये असल में अक़वामे मुत्तहिदा के इदारे के साथ ज्यादती करेंगे और उसके साथ एक किस्म का कहेंगे बिट्रेल होगा,
ठीक है,
कि वो अक़वामे मुत्तहिदा की करारदादों को पर अमल दरामद नहीं कराते हैं।
सकलन साहब बहुत शुक्रिया हमें कीमती वक्त देने के लिए। बहुत से तनकीद लोग करते हैं अक़वामे मुत्तहिदा पे, लेकिन आपने बहुत अच्छे तरीके से उसके बारे में उलझन दूर करने में मदद की, बहुत मेहरबानी। अब हमें आसिम अल्लाह बख्श साहब ने ज्वाइन किया है, मुमताज कॉलम निगार हैं, तजज़ियाकार हैं, लाहौर में रहते हैं। सर बहुत शुक्रिया, अक़वामे मुत्तहिदा के सियासी किरदार पर बात कर रहे हैं, तो ज़ाहिर है इसमें नज़रियात का फ़र्क हो सकता है, लेकिन अब जनरल असेंबली का आज और कल भी ज़ाहिर इजलास जारी था, कई दिन तक जारी रहेगा, इमरान खान भी उससे खिताब करेंगे। कुछ लोग समझते हैं सिर्फ ये डिबेट क्लब है, लोग आएंगे अपनी तकरीर करेंगे और घर चले जाएंगे, मसला मसाइल कुछ हल नहीं होते, तो आपकी क्या राय इस बारे में?
देखिए अक़वामे मुत्तहिदा के मुतल्लिक कोई भी बात करने से पहले दो चीज़ों का फ़र्क जो है वो हमें समझ लेना चाहिए और उसको पर्सपेक्टिव में रखना ज़रूरी है। एक तो ये इदारा या मल्टी नेशनल इदारा जो होते हैं, फोरम्स जो होते हैं, वो कैसे काम करते हैं, उनका कितना पोटेंशियल है, और दूसरा ये कि हमारी तवक्कोआत उनसे क्या हैं। बिल्कुल इन दो चीज़ों में तफावत की वजह से जो है वो गलत एक्सपेक्टेशन जन्म देती हैं और उससे फिर प्रॉब्लम पैदा होती हैं। अक़वामे मुत्तहिदा का बुनियादी ज़ाहिर है कि मसला लीग ऑफ नेशन की तरह ये है कि दुनिया में पीस एंड सिक्योरिटी इनको इंश्योर किया जाए, ये दो अलग अलग लफ्ज़ हैं, पीस और सिक्योरिटी। अब होता ये है कि इसमें एक तो जाहिर है कि सब जो मेंबर ममालिक हैं या दुनिया की जो 98% जो ममालिक हैं, 99% वो इसमें शामिल हैं, उन सब की आवाज़ यहाँ मौजूद है, लेकिन तस्फिया कैसे होगा, सिक्योरिटी के इश्यूज कैसे हैंडल होंगे, वो यूनाइटेड नेशन सिक्योरिटी काउंसिल के पास है। और यूनाइटेड नेशन सिक्योरिटी काउंसिल में जो परमानेंट मेंबर्स हैं वो चूंकि वीटो का एक इख्तियार रखते हैं, वो मरहला या वो टियर है जहां पर जाके फैसला होता है कि किसी मसले ने कैसे हल होना है, कितनी देर में हल होना है और उसके खदो खाल क्या होंगे। यूएन का जो इसके अलावा भी एक बड़ा रोल है और वो ये है कि जिसका फ़ायदा दुनिया को होता है, और वो ये है कि वो हेल्थ के मामलात में या एजुकेशन के मामलात में या बहुत ही सपोर्टिव चीज़ों में या जहाँ इंटरनल स्ट्राइक ज़्यादा होती है, फैमिन्स होते हैं, वहाँ पे इसका एक रोल है, जिसकी वजह से जो दुनिया के मसाइल हैं वो छुपे नहीं रहते, कोई बड़ा इंसानी अलमिया इन वजूहात की बिना पर वो वाक़े होने से पहले या उसके बहुत शदीद असरात सामने आने से पहले उस पर काबू पा लिया जाता है या काम किया जाता है, वो एक तरह से वर्ल्ड लेवल पे वो उजागर होता रहता है। जहाँ तक UNGA का मामला है यानी यूनाइटेड नेशन जनरल असेंबली, देखिए यहाँ पे जो ये तकरीर होती है ठीक है, डिबेटिंग क्लब वाली बात ठीक है, लेकिन यहाँ पे दो बहुत अहम चीज़ें होती हैं। एक तो दुनिया का हर मुल्क आकर उसका जो सरबराह है या सरबराह ममलिकत या सरबराह हुकूमत, वो अपने मुल्क का वर्ल्ड व्यू, अपने मुल्क की फॉरेन पॉलिसी, अपने मुल्क को दरकार चैलेंजेस और उन चैलेंजेस की वजह से दुनिया को दरकार जो खतरात हैं, दरपेश जो खतरात हैं, उनके बारे में वो वाज़े तौर पर एक ध्यान देता है, और जिसे सिर्फ वो या UN के लोग नहीं सुन रहे होते, पूरी दुनिया या वो जितने मंदोबीन हैं वो सुन रहे होते हैं। उस तरह एक थ्रेट परसेप्शन जो एनालिसिस है या असेसमेंट है उसका मौका मिलता है दुनिया को। بہت سے ایشوز جو ہیں ان کے متعلق صحیح پرسپیکٹیو کا پتہ چلتا ہے یا کم از کم اس ملک کے پرسپیکٹیو کا پتہ چل جاتا ہے. یہ سب ایران کے صدر جب تقریر کریں گے یا امریکہ کے کریں گے یا چین کے کریں گے یا پاکستان یا انڈیا, جو دنیا کے اہم جو پرابلم اسپاٹس ہو سکتے ہیں یا جو ڈیسیژن میکرز اہم ہیں جن کی پالیسیز دنیا پہ اثر ڈالتی ہیں, ان سے خد و خال کا پتہ. مثلا اب یہ کہ کل اگر صدر ٹرمپ نے یہ کہا ہے کہ یہ گلوبلسٹ کی دنیا نہیں ہے بلکہ اگلا جو مستقبل ہے وہ پیٹریوٹس کا ہے, یعنی وہ کہہ رہے ہیں کہ نیشن سٹیٹس کے لیول پہ بات ہوگی, اب وہ جو الائنسز کی بات ہوتی تھی یا گلوبل لیول پہ بات ہوتی تھی وہ شاید ابھی نہ ہو, آئندہ اس کا وہ دور نہیں دیکھ رہے. تو ان چیزوں سے بہت سے فیوچر ٹرینڈز جو ہیں وہ پتہ چلتے ہیں. پھر سب سے بڑی بات یہ کہ آپ کا جو ایک کتھارسز ہے وہ بھی ہوتا ہے کہ ہر جو ملک ہے وہ دوسرے کے متعلق کھل کر وہاں بات کر سکتا ہے,
بھڑاس نکال
اپنی بات پیش کر سکتا ہے. اور مطلب یہ کہ ایون آپ دیکھیے کہ ایرانی پریزیڈنٹ امریکہ کو کر سکتے ہیں, وہ سخت الفاظ استعمال کر سکتے ہیں. وہ ہم نے ماضی میں دیکھا کہ محمود احمدی نژاد جو ہیں وہ کتنی سخت باتیں بھی کرتے رہے. تو یہ کہ ایک کتھارسز اس میں وہ ہو جاتا ہے جو کہ کسی پینٹ اپ فرسٹریشن کی وجہ سے کوئی بڑا جو ہے سانحہ اس کے نتیجے میں واقع نہیں ہوتا. تو اس وجہ سے میں یہ سمجھتا ہوں کہ یونائٹیڈ نیشنز نے پچھلے 70 سال میں اگر وہ کچھ نہیں کیا جس کی اس سے بالعموم توقع کی جاتی ہے پیس کے حوالے سے, تو سیکیورٹی کے معاملات میں کچھ نہ کچھ رول اس کا ضرور رہا ہے اس لیول پہ کہ بہت سے جو ایشوز ہیں وہ کٹیل ہوئے ہیں. گو کے بعد پھر وہی ہے کہ جو چیز یونائٹیڈ نیشن سیکیورٹی کاؤنسل کے پرماننٹ ممبرس کے انٹرسٹ میں ہے یا وہ جس چیز کو فالو کرتے ہیں اسپیشلی لیڈ بائی امریکہ, تو وہ اس کے بارے میں یونائٹیڈ نیشن جو ہے بالکل ایک عزب معطل بن جاتی ہے, کیونکہ ہم نے دیکھا کہ عراق وار میں امریکہ نے بالکل بھی لفٹ نہیں کرایا یو این او کو, اور یو این او نے کوئی اس پہ نہ سینکشنز لگ سکی نہ اس کے خلاف کوئی اتحاد بن سکا نہ چیپٹر 7 کی کوئی قرارداد پاس ہو سکی.
ہم مستقبل بتائیں کہ کیا پھر ہم کشمیر, یمن, شام, روہنگیا, فلسطین, کیا جو بھی مسائل اس وقت حل طلب ہیں, کیا پھر اگلے 75 سال تک بھی ایسے ہی رہیں گے, یا ہم کوئی توقع رکھیں کہ کچھ عرصے کے بعد, کچھ عرصے میں یہ اتنی مضبوط ہو جائے گی, یا رکن ملکوں کو اتنا سمجھیں کہ ہوش آ جائے گا یا وہ چاہیں گے کہ ان مسائل کو حل کر لیا جائے, آپ کی کیا توقعات؟
دیکھیے, ان اے ورلڈ ڈریون بائی انٹرسٹ, یہ جو ایشوز ایتھیکل لیول کے ہوتے ہیں, جو صرف ایتھیکل لیول کے ہوتے ہیں, یعنی ان کو کوئی سپورٹ ملٹری پاور کی, اکنامک پاور کی حاصل نہیں ہوتی ورلڈ پاور کی, وہ ان کو ٹائم نسبتاً زیادہ لگتا ہے. اور ہم نے دیکھا کہ ایون چین کے جو دو ایشوز تھے جن میں سے ایک تو ایک صدی بعد حل ہوا جا کے, اور دوسرا تو ابھی بھی حل طلب ہے جو تائیوان والا ہے, تو حالانکہ وہ پرماننٹ ممبر ہے. تو یہ پاکستان کے جو معاملات ہیں, اور دوسری طرف ہم نے ایسٹ تیمور کا یا ساؤتھ سوڈان کا ہم نے دیکھا کہ مسئلہ نسبتاً بہت جلدی حل ہو گیا, کیونکہ اس کے پیچھے وہ ورلڈ پاورز تھیں جو کہ ظاہر ہے کہ ان کا ملٹری آرم جو ہے وہ بہت اسٹرانگ اور ویل میننگ ہے. تو اس وجہ سے یہ کہ کشمیر کا مسئلہ یا ایسے مسئلے, ان میں یو این کا فائدہ یہ ہے کہ آپ بار بار ایک چیز کو جو ہے وہ لوگوں تک پہنچا سکتے ہیں اور اپنے ایشو کو زندہ رکھ سکتے ہیں اس وقت تک جب تک کہ پولیٹیکلی کنڈیسو ماحول پیدا نہیں ہو جاتا. جبکہ دوسری طرف یہ ہے کہ آپ ظاہر ہے کہ اس پر چیپٹر 6 کی قرارداد سے آگے نہیں جا سکتے, جو صرف آپ کو ایک مشورے کے طور پہ یا آپ کو سجیشن کے طور پہ دی جاتی ہے کہ آپ یہ کر لیں. تو اس لیے یہ بین ہے, یعنی ایک ایسی سچویشن ہے جس میں آپ اگر اپنے موقف میں کنسسٹنٹ ہیں اور ایک لمبا جد و جہد کر سکتے ہیں, تو پولیٹیکل جو معاملات ہیں وہ ایسے بدلتے ہیں کہ آپ کو موقع مل جاتا ہے. جیسے فار ایگزامپل آپ یہ دیکھیے کہ پاکستان کا جو نیوکلیئر پروگرام ہے, اگر افغان جنگ نہ ہوتی پہلی تو شاید وہ کبھی نہ ہوتا. تو ایسے موقع فارن پالیسی میں, ڈپلومیسی کے ماحول میدان میں نکلتے رہتے ہیں, یہاں پہ اگر آپ کا کیس مضبوط ہے اور آپ اس کیس کو سالڈلی فالو کر رہے ہیں تو پھر آپ کو کوئی نہ کوئی ایسا چانس مل جاتا ہے. لیکن یہ کہ یہ ایسی کوئی بھی چیز نہیں ہے جو کمپلشن بنا سکے کہ آپ کا معاملہ حل ہو, جب تک کہ کچھ سالڈ ملٹری پاور جو ہے یو این سیکیورٹی کاؤنسل کی وہ آپ کے ساتھ کھڑی نہ ہو.
ٹھیک ہے, بہت شکریہ آصم اللہ بخش صاحب, ہم سے گفتگو کر رہے تھے. ممتاز تجزیہ کار, کالم نگار ہیں. ہم آج اقوام متحدہ کے سیاسی کردار پر بات کر رہے تھے. ماہرین کا یہی کہنا ہے کہ اقوام متحدہ خود کچھ نہیں کر سکتی اگر اس کے ارکان کچھ نہ کرنا چاہیں, اور ارکان کچھ کریں تو پھر یہ بہت سود مند ثابت ہوگی. اسی کے ساتھ آج کے پروگرام کا وقت ختم ہوتا ہے. مبشر علی زیدی کو اجازت دیجیے. ہمارے پروڈیوسر تھے سید اسفر امام اور انجینئر تھے پیٹ ہنڈلے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
اقوام متحدہ کی جنرل اسمبلی میں امریکہ کے صدر ڈونلڈ ٹرمپ کا یہ تیسرا خطاب تھا اور عالمی لیڈروں کے لیے ان کا کلیدی پیغام یہ رہا۔
The future does not belong to globalists. The future belongs to patriots.
صدر ٹرمپ کہہ رہے ہیں کہ مستقبل عالمگیریت پسندوں سے وابستہ نہیں بلکہ مستقبل کا تعلق محب الوطنی سے ہے۔ اس پیغام کا ایک حصہ ان کا سب سے پہلے امریکہ کا نظریہ بھی ہے اور چین کے ساتھ جاری تجارتی تنازع پر تنقید بھی۔
I will not accept a bad deal for the American people.
صدر ٹرمپ کہتے ہیں کہ میں امریکی عوام کے لیے کبھی برا سمجھوتا قبول نہیں کروں گا۔ صدر نے جنسی مساوات جیسے امور پر بھی زور دیا۔ یہ وہ معاملہ ہے جسے ان کی صاحبزادی ایوانکا نے اٹھایا ہے۔ انہوں نے مذہبی آزادی کی بھی بات کی جو اس سال اقوام متحدہ کی جنرل اسمبلی میں ان کی انتظامیہ کی توجہ کا محور بھی ہے۔
Americans will never fire or tire.
صدر ٹرمپ کہتے ہیں کہ امریکہ مذہب اور عبادت کی آزادی کا دفاع کرنے اور اسے فروغ دینے کے لیے انتھک کوششیں جاری رکھے گا۔ تاہم یہ بیان ان کی 2018 کی تقریر کے برعکس ہے جب انہوں نے کہا تھا
یونائیٹڈ سٹیٹس ول ناٹ ٹیل یو ہاؤ ٹو لیو اور ورک اور ورشپ۔
صدر ٹرمپ کہہ رہے تھے کہ امریکہ آپ کو یہ نہیں بتائے گا کہ آپ کیسے زندگی بسر کریں، کیسے کام کریں یا پھر کیسے عبادت کریں۔ اس تضاد کی جانب رچرڈ گووین نے توجہ دلائی جو اقوام متحدہ کے انٹرنیشنل کرائسس گروپ کے ڈائریکٹر ہیں۔
He likes talking about sovereignty because he wants to defend American sovereignty, but he also likes talking about religious issues because that does play very
رچرڈ گووین کہتے ہیں کہ وہ خود مختاری کے بارے میں بات کرنا پسند کرتے ہیں کیونکہ وہ امریکی خود مختاری کا دفاع کرنے کے خواہاں ہیں، لیکن وہ مذہبی امور کے بارے میں بھی بات کرنا چاہتے ہیں کیونکہ ریپبلکن ووٹروں کی ایک بڑی تعداد اس موضوع کو پسند کرتی ہے اور میرا یہ خیال نہیں کہ وہ کسی تضاد کے بارے میں فکر مند ہوئے ہوں۔ صدر ٹرمپ نے 30 منٹ دورانیے کی تقریر کا بڑا حصہ ایران کے بارے میں بات کرتے ہوئے صرف کیا۔ امریکہ ایران کو سعودی عرب کی تیل تنصیبات پر حالیہ حملوں کے لیے مردے الزام ٹھہراتا ہے، لیکن کڑے اور سخت الفاظ کے باوجود ٹرمپ پابندیوں تک ہی محدود ہیں اور صبر و تحمل کا مظاہرہ کرتے ہیں۔
It is time for Iran's leaders to finally put the Iranian people
صدر ڈونلڈ ٹرمپ کہہ رہے ہیں کہ ایران کے لیڈروں کے لیے اب وقت آ گیا ہے کہ وہ ایرانی عوام کو اپنی پہلی ترجیح بنائیں۔ امریکہ ان سب سے دوستی کے لیے تیار ہے جو دیانتداری سے امن اور احترام کے خواہاں ہیں۔ فرانس، جرمنی اور برطانیہ امریکہ کے ساتھ ایران کو سعودی عرب میں حملے کے لیے مردے الزام ٹھہراتے ہیں۔ یورپی ممالک نے بھی ایران پر زور دیا ہے کہ وہ زیادہ ذمہ داری کا مظاہرہ کرے اور اس جوہری سمجھوتے کی پاسداری کرے جسے صدر ٹرمپ نے ترک کیا ہے۔
The general view in the UN.
انٹرنیشنل کرائسس گروپ کے رچرڈ گووین کہہ رہے ہیں کہ اقوام متحدہ میں عام نظریہ یہ ہے کہ صورتحال کو مستحکم کرنے کی کلیدی صورت امریکہ کا ایران کے ساتھ جوہری سمجھوتے میں واپس ہونا ہے۔ اگر صدر ٹرمپ ایرانی سمجھوتے میں شامل ہونے کو تیار نہیں تو پھر یہ امکان کم ہی ہے کہ یورپی ملکوں جیسے قریبی حلیف بھی ایرانیوں کے خلاف اقوام متحدہ میں سخت تر کارروائی کی حمایت کریں۔ ایران کے صدر حسن روحانی بدھ کے روز تقریر کر رہے ہیں جس میں توقع ہے کہ وہ خلیجی خطے کی سلامتی کے لیے ایک منصوبہ پیش کریں گے۔ روحانی اور ٹرمپ دونوں ہی لیڈر یہ کہہ رہے ہیں کہ ان کا ملاقات کا کوئی ارادہ نہیں، لیکن دونوں نے ملاقات کے امکان کو خارج بھی نہیں کیا۔ صدر ٹرمپ نے اقوام متحدہ کی جنرل اسمبلی سے اپنے خطاب کے دوران چین کی تجارتی پالیسیوں کو شدید تنقید کا نشانہ بنایا۔ انہوں نے یہ توقع ظاہر کی کہ دنیا کی یہ دونوں عظیم معیشتیں اپنے تجارتی تنازع کو ختم کرنے کے لیے کسی سمجھوتے پر پہنچ سکتی ہیں۔ اپنے خطاب میں صدر ٹرمپ نے چین کی معاشی پالیسیوں کو غیر منصفانہ قرار دیا۔ ان کا کہنا تھا کہ چین نے اپنا اقتصادی ماڈل، منڈیوں تک رسائی میں بڑے پیمانے کی پابندیوں، اندرون ملک بھاری سبسڈی، کرنسی کے اتار چڑھاؤ کو اپنے مفاد میں استعمال کرنے، ٹیکنالوجی کی زبردستی منتقلی اور املاک دانش کے حقوق اور تجارتی رازوں کے بڑے پیمانے پر چوری کے اقدامات پر استوار کر رکھا ہے۔ صدر ٹرمپ نے زور دے کر کہا کہ اس کے لیے یہ دن ختم ہو چکے ہیں۔ تاہم اقوام متحدہ کے سیکرٹری جنرل انٹونیو گوٹیرس نے خبردار کیا کہ دنیا دو سب سے بڑی معیشتوں یعنی امریکہ اور چین کے درمیان تقسیم ہو کر رہ گئی ہے، جس سے انٹرنیٹ، کرنسی، تجارت، مالیاتی کردار اور جیو پولیٹیکل اور فوجی حکمت عملیوں کے دو متبادل نظام وجود میں آ رہے ہیں۔ انہوں نے کہا کہ اگرچہ یہ صورتحال ابھی خطرناک حد تک تو نہیں پہنچی، لیکن یہ حقیقی طور پر موجود ہے۔ صدر ٹرمپ نے خلیجی ملکوں پر بھی زور دیا کہ وہ اسرائیل کے ساتھ اپنے تعلقات کو معمول پر لائیں تاکہ علاقے میں ایران کے مقابلے میں متبادل قوت سامنے آ سکے۔ صدر ٹرمپ نے اپنے خطاب میں آئندہ صدارتی انتخاب کے حوالے سے اپنے ووٹروں کو مطمئن کرنے کے لیے خطاب کے دوران اپنے لہجے کو بھی نرم رکھا۔ بہجت چلانی، اردو بی او اے، واشنگٹن۔